नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
कानूनका बारेमा आम जनतालाई जानकारी दिनुका साथै न्यायमा सबैको सहज पहुँचका लागि सहयोग पुर्याउनु यो कार्यक्रमको मूल उद्देश्य रहेको छ।
अन्तर्राष्ट्रिय मानवाधिकार दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी गत साता मनाइएको छ। प्रत्येक वर्ष 10 डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानवाधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघले मानवाधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र जारी गरेको यो वर्ष 75 वर्ष पूरा भएको छ। मानवाधिकार दिवसको यो संस्करणको नारा स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय भन्ने रहेको छ। नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकार सहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण र सम्वर्धन गर्दै विधिको शासन कायम राख्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ। यद्यपि नेपालमा मानवाधिकारका विभिन्न सवालहरू कार्यान्वयनमा नआएको, मानवता विरोधी क्रियाकलापका रूपमा रहेका छुवाछुत, दाइजो, बोक्सी जस्ता प्रचलनले मानवाधिकारका लागि चुनौती कायमै राखिएको भनी औल्याउने गरिएको छ। अन्तर्राष्ट्रिय मानवाधिकार दिवस पारेर नेपाल सरकारले दिने मानवाधिकार पुरस्कार यस वर्ष व्यक्तिगततर्फ डाक्टर रेणु राजभण्डारी र संस्थागततर्फ माहोरी होम भनेर चिनिने मधेस मानवाधिकार गृहलाई प्रदान गर्ने निर्णय भएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जानकारी दिएको छ। आजको कार्यक्रममा हामी अन्तर्राष्ट्रिय मानवाधिकार दिवस, नेपालमा मानवाधिकारको अवस्था, संवैधानिक र कानूनी व्यवस्था, कार्यान्वयन पक्ष र चुनौतीका विषयमा कुराकानी गर्नेछौ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कौशल चन्द्र सुवेदीसँग ती विषयहरूमा जिज्ञासा राखेका छौ।
मानवाधिकार भन्नाले मानवलाई मानव भएर बाँच्नका लागि नभई नहुने त्यस्ता अत्यावश्यक अधिकारहरू हुन् जसले हाम्रो जीवनलाई सचेत प्राणीको रूपमा बाँच्न मद्दत गर्दछ। मानवाधिकार दिवस यसको अलिकति ऐतिहासिक पृष्ठभूमि पनि छ। हाम्रो मानव सभ्यतामा मानव अधिकारलाई एउटा सभ्य समाजको रूपमा विकास गर्नका लागि, मानवको जीवनलाई समुन्नत बनाउनको लागि लामो समयदेखि नेता मात्रै नभएर हाम्रा इतिहासकार, हाम्रा साहित्यकार, विद्वानहरू सबै ऋषि महर्षिदेखि आजसम्मका समाजशास्त्रीदेखि लिएर सबै क्षेत्रका विद्वानहरूले यो मानव जीवनलाई समुन्नत, प्रतिष्ठित र समृद्ध बनाउनलाई ठूलो योगदान गरेका छन्। त्यही हिसाबले हाम्रो मानव जीवनलाई मानव जीवनकै रूपमा बाँच्न आवश्यक पर्ने त्यस्ता अत्यावश्यक हक अधिकारहरूको सुनिश्चितताका लागि, त्यो हक अधिकारहरूको उपभोगका लागि, त्यो हक अधिकारको कुनै क्षेत्रबाट उल्लङ्घन भयो भने त्यसलाई संरक्षणका लागि पहल जुन ठाउँबाट जसले जसरी गरे त्यसको सन्दर्भमा हामीले प्रत्येक वर्ष कसले उल्लेखनीय काम गर्यो त्यो उल्लेखनीय काम गर्ने व्यक्ति अथवा संस्थालाई सम्मान गरौं र उसलाई प्रोत्साहित गरौं र उसले गरेको कामको कदर गरौं भन्ने हिसाबले मानव अधिकार पुरस्कार प्रदान गर्ने गरिन्छ। अब हाम्रो नेपालको सन्दर्भमा संयुक्त राष्ट्रसंघको बडा पत्रमै हामी पनि 1955 पक्ष भएर त्यसका कुराहरूलाई हामीले सैद्धान्तिक रूपमा मात्रै नभएर व्यावहारिक रूपमै पनि धेरै कुराहरू हामीले हाम्रो संविधानमै हालिसक्यौं। त्यो मानव अधिकार सम्बन्धी घोषणा पत्रमा भएका 30 धाराका कुराहरूलाई हामीले हाम्रो संविधान, हाम्रा कानूनहरूमा सबै प्रकारका अधिकारहरूलाई समाहित गरेका छौं र ती अधिकारहरू सुनिश्चितताका लागि हामीले ऐन कानूनहरू पनि बनाएका छौं। त्यसका लागि हाम्रा संस्थागत संयन्त्रहरू पनि छन्। त्यसको अनुगमनका लागि स्वतन्त्र, स्वायत्त, पेरिस प्रिन्सिपल बमोजिमकै हाम्रा संवैधानिक अङ्गहरू, मानवाधिकार आयोग लगायतका अङ्गहरू पनि छन्। ती व्यवस्थाहरू वास्तवमा हामीले छोटो समयमा मानवाधिकारको क्षेत्रमा असाध्यै राम्रो उपलब्धि हासिल भएको छ। मानव अधिकार पुरस्कार प्रदान गर्ने सिफारिस हाम्रो संयुक्त राष्ट्रसंघको बडा पत्र जारी भएको 50 वर्ष पुगेको उपलक्ष्यमा त्यो 50 वर्ष मनाउनका लागि नेपाल सरकारले एउटा समिति गठन गरेको थियो। कानून मन्त्रीको संयोजकत्वमा त्यो समितिले एउटा सिफारिस गरेको थियो नेपाल सरकारलाई कि प्रत्येक वर्ष नेपाल सरकारले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई सम्मान गरोस्, कदर गरोस् र जसले अरू व्यक्तिहरूलाई पनि त्यो काम गर्नका लागि उत्प्रेरित गरोस् भनेर सिफारिस गरेको थियो त्यो 2053-54 सालतिर। र त्यतिखेर त्यो समितिलाई छुट्याइएको पैसामा 1,00,000 रुपियाँ त्यो समितिले बचत गरेर मानव अधिकार पुरस्कारको लागि छुट्याएको थियो र पछि नेपाल सरकारले 10,00,000 रुपियाँ दिएर 11,00,000 अक्षय कोष खडा गरियो र त्यो कोषबाटै प्राप्त ब्याजबाट पुरस्कार दिने भनेर त्यो राखियो तर लामो समयसम्म यो पुरस्कार दिन सकिएको थिएन। 2075 सालमा नेपाल सरकारले एउटा मानव अधिकार पुरस्कार नियमावली बनायो र त्यो नियमावली बमोजिम एउटा कोष खडा गरेर त्यसमा अहिले 30 लाख रुपियाँ अक्षय कोष छ र त्यसको ब्याजबाट हामीले 2078-79 र यस वर्ष 80 पनि मानव अधिकार पुरस्कार दिने भनेर योग्य व्यक्ति तथा संस्था व्यक्तितर्फ एकजना र संस्थातर्फ एकजनालाई एउटा मूल्याङ्कन गरेर छनौट गरेर सिफारिस भएको छ। त्यसको नाम पनि 10 डिसेम्बरमा घोषणा पनि गरिएको छ। एउटा समारोहको बीचमा त्यो पुरस्कार हामीले दिने तयारी गरेका छौँ। सायद आगामी हप्ता सामान्य प्रधानमन्त्रीजीको समय लिएर हामीले पुरस्कार उहाँहरूलाई प्रदान गर्ने कार्यक्रम राखेका छौँ।
अब यो वर्षको मानवाधिकार दिवसको नारा स्वाभिमान स्वतन्त्रता र सबैका लागि न्याय भनिएको छ। नेपालको हकमा यो नारालाई सुहाउने गरी हामीले के कस्ता खालका कानूनी व्यवस्थाहरू गरेका छौँ र त्यसको कानूनको अवस्था कस्तो छ?
एकदमै राम्रो प्रश्न सोध्नुभयो। वास्तवमा स्वाभिमान पूर्वक बाँच्नका लागि त्यसलाई फेरि अरू कुराले सपोर्ट गर्नुपर्छ। जस्तो मान्छेलाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास लगायतका सबै कुराहरूको व्यवस्था भयो भने स्वाभिमानको संरक्षण हुन्छ। हाम्रो कानूनी रूपमा संवैधानिक अथवा कानूनी व्यवस्थाको रूपमा सबै कुराहरू छन् र हाम्रो योजना कार्यक्रमहरू पनि सामाजिक सुरक्षा लगायतका व्यवस्थाहरू, रोजगारीको हकको प्रत्याभूति लगायतका कुराहरूको व्यवस्था गरिएको छ र वास्तविक जीवनमा मान्छेले त्यो हक अधिकारको कति उपभोग गर्न सकेका छन् भन्ने एउटा पक्ष छ। तथापि त्यस दिशामा हाम्रा संविधान, नीति, योजना, कार्यक्रमहरू त्यस दिशामा रहेका छन्। व्यक्तिको स्वाभिमान, स्वतन्त्रता, समानताको प्रत्याभूति हाम्रो यो क्षेत्रमा दक्षिण एसियामा असाध्यै राम्रो छ। खुल्ला समाज छ, व्यक्तिगत स्वतन्त्रताहरू, प्रेस तथा प्रकाशनका स्वतन्त्रताहरू लगायतका यी कुराहरू सबै राम्रो ढंगले प्रत्याभूत भएका छन् र खुल्ला समाज भएको कारणले मिडिया मात्रै नभएर सिभिल सोसाइटी पनि, हाम्रो 50,000 भन्दा बढी गैर सरकारी संघ संस्थाहरू, अब मिडिया लगायतको क्षेत्र असाध्यै समृद्ध समुन्नत छ। अब आर्थिक क्षेत्रमा हामीले अलिकति फोकस गर्नुपर्ने छ। हाम्रो अब यो हाम्रो नर्म्स सफ्ट लको हिसाबले सबै व्यवस्थाहरू, नीति, कार्यक्रम, योजना सबै छन्। हाम्रो अब कानूनी व्यवस्था पनि छ, संगठनात्मक व्यवस्था पनि छ, तर हाम्रो लगानीको हिसाबले अलिकति देशकै आर्थिक स्थिति कमजोर भए हुनाले पर्याप्त रोजगारीका कुराहरू, स्वास्थ्यका कुराहरू, उन्नत शिक्षाका कुराहरू, ती कुराहरूमा हामीले स्तर वृद्धि गर्दै यी हक अधिकारहरूको वास्तविक उपभोगलाई सुनिश्चित गर्नुपर्ने छ।
संयुक्त राष्ट्र संघले मानवाधिकार सम्बन्धी घोषणा पत्र जारी गरेको 75 वर्ष पूरा भएको छ। 75 वर्ष पूरा भइरहँदा हामीले गरेका प्रयासहरू चाहिँ हाम्रो संविधानले नागरिक अधिकारको कुरा, राजनीतिक अधिकारको कुरा, आर्थिक अधिकारको कुरा, सांस्कृतिक अधिकारको कुरा गरेको छ र त्यसलाई संरक्षण मार्फत विधिको शासन कायमलाई उच्च प्राथमिकता राखेको भनिएको छ। त्यसको कार्यान्वयन पक्ष चाहिँ कस्तो छ? चुनौती हेर्दाखेरि हामीले कुन कुन पक्षमा चाहिँ अझै बढी जोड दिनुपर्ने देख्नुहुन्छ यहाँ?
एकदमै यो मिलियन डलर क्वेशन भने जस्तो एकदमै महत्वपूर्ण प्रश्न हो। चुनौतीमा हामीले हक अधिकारको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई पनि हामीले मौलिक हकको रूपमा ठ्याक्कै स्वीकार गर्यौं। हाम्रो राजनीतिक र नागरिक अधिकार र अरू देशहरूमा पनि त्यो सुनिश्चित गरेका हुन्छन्। मौलिक हकको रूपमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई सुनिश्चित गरेका देशहरू धेरै कम छन्। मौलिक हकको रूपमा सुनिश्चित गरेका देशहरू निकै कम छन्। हाम्रो जस्तो गरिब देशमा ती अधिकारहरूलाई मौलिक हककै रूपमा सुनिश्चित गर्दाखेरि त्यसको हामीले वास्तविक उपभोग सुनिश्चित गर्न ठूलो लगानी गर्नुपर्ने हुन्छ। अब रोजगारीका कुराहरू, अब आवासका कुराहरू, दलितको हकमा त आवासको व्यवस्थाको लागि जग्गै उपलब्ध गराउने कुराहरू लगायतका कुराहरू हामीले मौलिक हककै रूपमा राख्यौं, तर त्यसलाई कार्यान्वयन गर्ने, सुनिश्चित गर्न ठूलो लगानीको आवश्यकता पर्दछ। त्यो लेभलको लगानी गर्न सक्ने सरकारसँग त्यो क्षमतै छैन, आर्थिक कोष भनौँ न, बजेटको त्यो स्रोतै छैन, आमदानी नै छैन, त्यो ऋण ल्याएर गर्न सक्ने स्थिति पनि छैन। ती कुराहरूलाई क्रमशः अरू देशहरूमा यो प्रोग्रेसिभ रियलाइजेसन भन्छ, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरूलाई सुस्त बेन्चमार्किङ गरेर योजनाबद्ध रूपमा त्यसलाई उपलब्धि हासिल गर्दै जाने भन्ने त्यो आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी प्रतिज्ञा पत्रको पनि व्यवस्था हो। तर हामी झ्याप्पै हामीले मौलिक हकको रूपमा व्यवस्था गर्यौं। त्यो हक कस्तो हो भने तुरन्तै इमिडिएट मान्छेले यदि मलाई प्राप्त भएन भनेर कोही अदालतमा गयो भने त्यो अदालतले पनि तुरन्तै दिनु भनेर आदेश दिनुपर्ने हक अधिकारहरू हुन्। त्यो हक अधिकारहरू त्यस्तो हक अधिकार सुनिश्चित गर्ने स्रोत साधन क्षमता देशसँग छैन। त्यहाँ सुस्त त्यसलाई क्रमशः हासिल गर्दै जाने हो। हामीले चाहिँ तुरुन्तै मौलिक हकको रूपमा प्रत्याभूत गर्दाखेरि हामीले त्यो हक अधिकारहरू सुनिश्चित गर्ने हाम्रो पूर्वाधार, हाम्रो लगानी, हाम्रो क्षमता त्यो छैन। त्यो एउटा ठूलो चुनौती छ।
राज्यको भनौँ न एक प्रकारले भनियो भने निर्देशक सिद्धान्तमा राख्नुपर्ने कतिपय कुराहरू मौलिक हकमा समावेश भयो भनेर पछिल्लो समयमा टिप्पणी उठाइएको छ। त्यो चाहिँ कारण यहाँले भने जस्तो हाम्रो आर्थिक हैसियतको सन्दर्भ या हाम्रो आर्थिक अवस्थाको सन्दर्भ, जसरी हामीले मौलिक हकमा राखेर पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दाखेरि विधिको शासनमा चाहिँ उत्पन्न हुन सक्ने चुनौतीहरूको रूपमा यसलाई लिन सकिन्छ, या विस्तारै क्रमिक रूपमा चाहिँ हामी मौलिक हक कार्यान्वयन गर्दै जानेछौं भन्न सकिन्छ मानव अधिकार दिवसको सन्दर्भमा कुराकानी गरिरहँदा?
हामीले मानव अधिकार दिवसको अवसरमा कुराकानी गर्दाखेरि हामीले त मौलिक हकको रूपमा राखिसक्यौं, कुनै एक्सक्युज अथवा यो कारणले भएन, ऊ कारणले भएन, क्षमता भएन, आर्थिक स्थिति कमजोर छ देशको, अर्थतन्त्र कमजोर छ भनेर उन्मुक्ति पाउने स्थिति हुँदैन। तर यति भन्दा भन्दै पनि संवैधानिक रूपमा, कानूनी रूपमा संस्थागत व्यवस्थाहरू गरेर मात्रै भएन, फेरि त्यसको त चाहियो। लगानी नगरिकन, पूर्वाधारको विकास नगरिकन ती अधिकारहरू वास्तविक रूपमा उपलब्ध गराउन सकिँदैन। कानूनमा, नर्मेटिभ फ्रेमवर्कमा भएर मात्रै पनि भएन, त्यो वास्तविक रूपमै उपलब्धि गराउन सक्दैनौ। मैले उपलब्ध गराउँदैन भनेर त्यो दायित्वबाट सरकार उम्किन पनि सक्दैन, सरकारले त्यो दायित्व पूरा गर्न पनि सक्दैन। त्यसो यो एकदमै विचार गरेर न्यायिक निकाय अथवा अरू पक्षले पनि ती हक अधिकारहरूलाई सुनिश्चित गर्दै जानुपर्छ। अब त्यसमा भएका स्रोत साधनहरूलाई पनि अत्यन्त वैज्ञानिक ढंगले, अत्यन्त व्यवहारिक ढंगले सोचेर र कुन कुराहरूलाई प्राथमिकता दिनुपर्ने हो ती कुराहरूमा प्राथमिकता दिने गरी फजुल खर्च कटौती गरेर यी हक अधिकारहरूको सुनिश्चिततर्फ अगाडि बढ्नुपर्छ र जहाँ सकिया छैन त्यो नसकेको कारण पनि दिएर जस्टिफाई गर्नुपर्ने हुन्छ। यो कारणले हामीले यो समयमा यो अधिकारहरू, यो स्तरको अधिकार स्तर हुन्छ त्यसमा पनि होइन, कुन गुणस्तरको, जस्तो स्वास्थ्यको अधिकार भन्यो भने कतिसम्मको भन्ने कुराहरू, आधारभूत स्वास्थ्य पनि कति कुराहरू कुन स्तरको आधारभूत हुन्छ, कुन क्वालिटीको हुन्छ भन्ने कुराहरू आउँछन्। त्यो क्वालिटीको नभए पनि मिनिमम अधिकारहरू सुनिश्चित गर्नका लागि सरकारले जेन्युन इफोर्ट्स प्रयासहरू गरेछ कि छैन त्यो कुराहरू हामीले हाम्रो जेन्युनली एउटा सिन्सियरली लगनशीलतापूर्वक कुनै बदमासी नगरिकन त्यो प्रयास हामीले गरेको देखाउन जरुरी हुन्छ। मुख्य पक्ष त्यहाँ रहेको छ, सरकारले सिन्सियरली जेन्युनली ती अधिकारहरू सुनिश्चित गर्नका लागि कामहरू गरिरहेको छ भन्दा हामीले पुष्टि गर्नुपर्ने हुन्छ।
जस्तो मानव अधिकारका कतिपय पक्षहरू आम हिसाबले चाहिँ कार्यान्वयन हुनुपर्ने कतिपय विषयहरू पनि कार्यान्वयन भएका छैनन् भन्ने आवाजहरू बेला बेलामा उठ्ने गरेको छ। आधारभूत आवश्यकताका रूपमा अथवा मौलिक हकका रूपमा यो संविधानभन्दा अगाडिकै संविधानहरूले पनि दिएका, अहिलेको संविधान त अलि बढी चाहिँ भनौँ न एक हिसाबले सैद्धान्तिक भयो, अथवा यसका कतिपय कुराहरू चाहिँ अघि हामीले छलफल गरे जस्तो यो राज्यका निर्देशक सिद्धान्तमा राख्नुपर्ने विषयहरू जस्तो भयो भन्ने आवाजहरू छँदैछन्। यी बाहेक पनि कतिपय व्यवहारिक विषयहरू पनि अझै कार्यान्वयनमा नआउन सकेका विषयहरू छन्। ती विषयहरूलाई चाहिँ कसरी टुङ्ग्याउने?
छलफलमा नआएका विषयहरू त वास्तवमा धेरै कम विषयहरू होलान् जहाँ हामीले नगरेको। अब हामीले अल्पसंख्यकहरूको अधिकार, एलजीबीटीआई जस्ताको अधिकारको सुनिश्चित संविधान मार्फतै गरेका छौं र उहाँहरूलाई पनि पहिचान सहितको नागरिकता, पासपोर्ट लगायतका कुराहरू पनि व्यवस्थाहरू भएका छन्। लैंगिक हिंसाका कुराहरू नियन्त्रण गर्नका लागि समावेशिता हाम्रो संविधानको मूल मर्मै हो। असाध्य उल्लेखनीय प्रगति समावेशिताको क्षेत्रमा पनि भएको छ, सहभागिताको क्षेत्रमा पनि असाध्य राम्रो प्रगति भएको छ। अब केही कुराहरू कस्ता छन् भने जस्तो केही घटनाहरूले समग्र रूपमा, जस्तो दलितको विरुद्धका कुराहरूमा केही घटनाहरू, रुकुमका जस्ता घटनाहरू, केही घटनाहरूले हामीलाई स्तब्ध बनाएको हो। तर त्यो के भने जनरल घटनाहरू, जनरलाइज गर्ने घटना होइन, त्यो एक्सेप्सनल घटनाको हिसाबले लो नेपालमा त भयंकरै जातीय छुवाछुत भेदभाव डरलाग्दो छ भन्ने हिसाबले त्यसरी चित्रित गर्ने कुराहरू पनि छन्। केही आपराधिक क्रियाकलापहरूलाई लिएर समग्र समाजलाई विकृत पार्ने कुराहरू पनि छन्। त्यो अब कानून कार्यान्वयनका केही कमी कमजोरी होलान्, केही व्यक्तिका प्रवृत्तिगत कुराहरू पनि छन्। अब आपराधिक क्रियाकलापहरू कानून छ, त्यसलाई दण्डको दायरामा ल्याउने कुराहरू छन्। त्यो रुकुमको घटना पनि अदालतले सजाय गरिसकेका छ, असाध्य त्यो सबै भनौँ न पीड़ितलाई पनि सन्तुष्ट हुने गरी नै न्याय प्रदान भएको छ। यस्ता केही घटनाहरू बाहेक अरू कुराहरू त राम्रै छन्। अब यो भ्रष्टाचारजन्य क्रियाकलापहरूको सन्दर्भमा पनि हाम्रो अन्क्याक कन्भेन्सन भ्रष्टाचार विरुद्धको महासन्धि हामी पक्ष छौ। भ्रष्टाचार विरुद्ध हाम्रो कानून पनि समृद्ध कानून छ, त्यसलाई संशोधन गर्ने परिमार्जन गर्ने कुराहरू छँदैछन्। अख्तियार दुरुपयोग लगायतका संवैधानिक निकायहरू आयोगहरू क्रियाशील छन्, कामहरू भइरहेछन्। अब मिडियाले पनि ठूलो वाचडकको रूपमा काम गरिरहेछ, ती घटनाहरू उजागर गरिदिने र बाहिर ल्याइदिने कुराहरू पनि भएको छन्, जसले गर्दाखेरि कानून कार्यान्वयन गर्नलाई पनि सहज भएको छ र त्यस्ता क्रियाकलापहरू निरुत्साहित गर्न पनि समलैङ्गी विवाहलाई दर्ता गर्नेदेखि लिएर अदालतले पनि आदेश दिएर दर्ता गर्ने कुराहरू पनि भइसकेका छन्। भनेपछि हाम्रो क्षेत्र, हाम्रो देशमा मानव अधिकारको क्षेत्रमा हामीले नछुवाएको इस्यु त विरलै होला।
उहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कौशल चन्द्र सुवेदी हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम कानूनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।